नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 र इन्टरनेट अनलाइनमा www.vijayfm.org.np मार्फत संसारभर एकैसाथ प्रसारण भइराखेको बिहान 36 बजेको विजय खबरमा हिमा आर्यालको नमस्कार। सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरू। मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फितर पर्व मनाउँदै सरकारद्वारा सार्वजनिक बिदा। आज नवलपुरमा धानको बिउ राख्ने चटारो, सिंचाईको समस्या भने उस्तै। नीति र बजेट निर्माणमा सहभागिता गराउन गैंडाकोटका युवाहरूको माग। उत्पादनशील क्षेत्रमा पर्याप्त बजेट विनियोजन हुनुपर्नेमा जोड। व्यवहारिक शिक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह। नवलपुरमा नयाँ प्रमुख जिल्ला अधिकारी आउने, अहिलेका दीपक राज नेपालको गृह मन्त्रालयमा सरुवा। गैंडाकोट 13 युवा लक्षित उद्घोषण तालिम सुरु। रत्नगरमा मासु पसलमा कुहिएको मासु भेटियो। र चितवनमा मोटरसाइकलका दुर्घटना बढी। वैशाख मसान्तसम्म 65 जनाको ज्यान गयो। चितवनमा ठेक्का भएका 6 पुल निर्माण हुन सकेनन्। नारायणगढमा बालुवामा कबड्डी खेल खेलाइने।
तिम्रो
त बुद्धि नै छैन के? यी सबै पुरानो मोबाइल लगेर नयाँ मोबाइल किनेर लिएर आऊ न।
होइन, त्यस्तो कुन ठाउँ छ?
12 संसारमा आएको नमस्ते मेरो मोबाइल छँदैछ नि।
हामी कहाँ ओप्पो, भिभो, सामसङ, आइजिएल, टेक्नो, यमाइका ब्रान्डेड मोबाइलहरू पाइन्छ।
मोबाइल मर्मत तथा आइफोन अनलक र सम्पूर्ण ब्रान्ड मोबाइलको सफ्टवेयर पनि हालिन्छ। सम्पर्क नमस्ते मेरो मोबाइल, पुलचोक, नारायणगढ, चितवन, गण्डकी विकास ब्याङ्कको भवन, प्रोप्राइटर सुरज पौडेल। मोबाइल 98451-0977 र 98550-53-677।
Study in Australia with scholarship.
के तपाईँ अस्ट्रेलिया गई उच्च शिक्षा हासिल गर्ने सोचमा हुनुहुन्छ? अब तपाईँको सपना साकार गर्छ स्मार्ट एजुकेशन एन्ड भिजा सर्भिसेसले।
Our services, IELTS preparation, academic assessment, genuine career counseling, institution filtering and selection, GTE assistance, pre-departure briefing and travel arrangement.
Contact us, Smart Education and Visa Services, Lines of Narangarh, Kial Mall, 5th floor, phone 056-570-363.
आज मिति विक्रम सम्बत 2076 साल ज्येष्ठ 22 गते बुधबार, ज्येष्ठ शुक्ल पक्षको आज द्वितीय तिथि, जुन 5 तारिक सन् 2019। अब खबर विस्तारमा। सुरुवातमा प्रसंग मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद उल फितरको। आज मुस्लिम धर्मावलम्बीहरूले ईद उल फितर पर्व मनाउँदैछन्। आज पर्वको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ। मन्त्री परिषदको 10 जेठमा बसेको बैठकले यस पर्वका दिन बिदा दिने निर्णय भएको गृह मन्त्रालयका शाखा अधिकृत अशोक कुमार राईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। गृह मन्त्रालयले हिजो साँझ सूचना जारी गर्दै भनेको छ, जेठ 10 गते मन्त्री परिषदले मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद उल फितरका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको र उक्त पर्व जेठ 22 गते पर्ने भएकाले आज सार्वजनिक बिदा हुनेछ। चन्द्रमाको अवलोकनका आधारमा ईद मनाइने भएकाले मुस्लिम आयोगको पहलमा विभिन्न संस्थाको सोमबार बसेको बैठकले सरकारसँग बुधबार सार्वजनिक बिदाको माग गरेको थियो। यसअघि मन्त्री परिषदले भोलि 23 गतेको लागि बिदाको घोषणा गरेको थियो, तर चन्द्रमा आजै देखिने र आजै पर्व मनाइने भएपछि बिदा आज बुधबारका लागि दिइएको हो। आएको सुझावलाई ध्यान दिँदै गृह मन्त्रालयले बिदा दिने निर्णय गरेको हो। चन्द्रमाको अवलोकनपछि मात्र ईद मनाउने दिन निश्चित हुने भएकाले बिहिबारका लागि तोकिएको बिदा अनिश्चित भएको थियो। मुस्लिम आयोगको सिफारिसमा आज बुधबारका लागि सार्वजनिक बिदा दिइएको छ। नवलपुरका किसानहरू धानको बिउ राख्ने तयारीमा जुटेका छन्। हिउँदे बाली भित्र्याएर अहिले किसानहरू धानको बिउ राख्न व्यस्त देखिन्छन्। असार 15 धान नरोपी धान कम फल्ने आकलनका साथ बिउ राख्ने तयारी भएका हुन्। बिउ करिब 20-30 दिनमा तयार हुन्छ। बिउ राख्न सबै तयारी सकिए पनि बिउका लागि आवश्यक पानी समयमा पर्न नसक्दा भने किसान चिन्तित छन्। नवलपुरमा हिले ब्याड राखिने चलन छ। चैत वैशाखमा पानी परेर जमिन भिजिसक्यो अनि भिजेको जमिनमा धानको बिउ राख्ने गरिन्छ। जेठको 20 लाग्दा समेत पर्याप्त पानी नभएपछि देवचुली नगरपालिका 2 दुम्कौलीका टिकाराम पौडेल चिन्तित हुनुहुन्छ।
यहाँका किसानहरूले मकै भाँचेर ब्याड राख्ने तयारी गरिराखेका छन्। ट्रेक्टर लगाएको खेतमा जेठमा पानी परेपछि धानको बिउ छर्ने चलन छ। अहिले नवलपुरका सबैजसो स्थानमा धानको बिउ राख्न किसानलाई भ्याइ नभ्याइ छ। सिँचाइको समस्या भने उस्तै छ। पर्याप्त सिँचाइको सुविधा नहुँदा किसानहरूलाई वर्षेनी बिउ राख्न समस्या हुँदै आइराखेको छ। गैंडाकोटका युवाहरूले आफूहरूलाई बजेट निर्माणमा सहभागी गराउन आग्रह गरेका छन्। समृद्ध गैंडाकोटका लागि सञ्चार अभियानको तेस्रो श्रृङ्खला अन्तर्गत समृद्धिका लागि युवाहरूको सहभागिता विषयको बहसमा बोल्दै युवाहरूको आवश्यकता र रुचिका आधारमा नीति तथा योजना निर्माण गर्न आग्रह गरेका छन्। समाजको विकासमा युवा शक्तिलाई राम्रोसँग परिचालन गर्ने संयन्त्र नहुँदा कुलतमा फस्नेदेखि ऊर्जाशील समय त्यत्तिकै खेर गइराखेको भन्दै यसलाई सही मार्गमा प्रयोग गर्न सुझाव दिएका छन्। कार्यक्रममा बोल्दै युवा नेता एवं उद्यमी बद्री सापकोटाले युवाहरूलाई शिक्षा र व्यवहारिक ज्ञानमा प्रयोग गर्न सुझाव दिँदै उत्पादनशील क्षेत्रमा प्रयोग गर्न सके मात्रै समृद्ध गैंडाकोट हासिल हुने बताउनुभयो। बाटो निर्माण तथा अन्य क्षेत्रको विकासमा पर्याप्त बजेट दिन तयार सरकारले ऊर्जाशील युवामा बजेट दिन कन्जुस्याई गरेको बताउनु भएको छ। यस्तै युवा नेता एवं उद्यमी प्रकाश अधिकारीले युवाहरू स्वयं पनि आफ्नो आवश्यकता के हो त्यसमा लाग्न आग्रह गर्दै विदेशीका युवाहरूलाई रोक्न र सिकेका सिपहरूलाई उत्पादनमा लगाउनु पर्नेमा जोड दिनुभयो। युवाहरूले लगानी गर्न चाहे पनि राज्यले त्यसको सुरक्षा नलिएसम्म देशको विकास नहुने उहाँको भनाइ छ। कार्यक्रममा गैंडाकोट जेसिसका अध्यक्ष भानु रिमालले गैंडाकोट नगरपालिकाबाट युवा मैत्री कार्यक्रम कमै मात्र भएको भन्दै नेतृत्व र व्यक्तित्व विकासमा जोड दिनुपर्ने बताउनु भएको छ। शिक्षाको समग्र विकासले व्यक्ति सक्षम हुने भन्दै आफ्नो सन्तानले के गरिराखेका छन् भन्ने कुराको ख्याल राख्न अभिभावकलाई उहाँले आग्रह समेत गर्नुभयो। कार्यक्रममा बोल्दै नगर युवा सञ्जालका अध्यक्ष श्याम बनले अहिले युवाहरूको संख्या कति छ भन्ने तथ्याङ्क संकलनको कार्य तीव्र पारिएको र त्यससँगै अन्य कार्यक्रमहरू तयार पारिने समेत जानकारी गराउनु भएको छ। चितवनको रत्नगरमा रहेका मासु पसलहरू मध्ये केही पसलले चरम लापरवाही गरेको पाइएको छ। उपभोक्ताको स्वास्थ्यलाई ख्याल नै नगरी कुहिएको मासु बिक्री गर्न राखेको पाइएको हो। जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले मंगलबार संयुक्त रूपमा गरेको बजार अनुगमनका क्रममा केही मासु पसलमा कुहिएको मासु फेला परेको थियो। रत्नगर एक स्थित सुलेमान टिम सप्लायर्सले विगत एक महिना अघि काटेको मासु बिक्रीका लागि राखे पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख विक्की रावतले जानकारी दिनुभएको छ। ती मासु गन्हाएको अवस्थामा समेत भेटिएका छन्। अन्दाजी 20 किलो कुहिएको खसीको मासु प्रहरी पत्रकार स्थानीय रहबरमा नष्ट समेत गरिएको रावतले जानकारी दिनुभएको छ। नवलपरासी बर्दघाट सुस्त पूर्वका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको सरुवा भएको छ। उहाँको उपसचिवको रूपमा गृह मन्त्रालयमा सरुवा भएको हो। नवलपरासी बर्दघाट सुस्त पूर्व उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्की कामु प्रमुख जिल्ला अधिकारीको रूपमा आउनुहुने भएको छ। यस्तै नवलपरासी बर्दघाट सुस्त पश्चिमका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने कायम मुकायम प्रमुख जिल्ला अधिकारीको रूपमा गोर्खा सरुवा हुनुभएको छ। यस्तै सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौडेलको पनि सरुवा भएको छ। उहाँ प्रमुख जिल्ला अधिकारीको रूपमा पश्चिम रुकुम सरुवा हुनुभएको छ। नवलपरासी बर्दघाट सुस्त पश्चिमका प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालयबाट शम्भु प्रसाद मरासिनी कायम मुकायम प्रमुख जिल्ला अधिकारीका रूपमा आउनुहुने भएको छ। गृह मन्त्रालयले अन्य 26 जना सहसचिव र उपसचिवको समेत सरुवा गरेको छ। मंगलबार भएको सरुवा र पदस्थापनबाट विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन्। ध्रुवतारा युवा क्लब गैंडाकोट नगरपालिका वडा नम्बर 13 को आयोजनामा युवा लक्षित उद्घोषण तालिम सुरु गरिएको छ। मंगलबारदेखि सुरु भएको तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि गैंडाकोट नगरपालिका वडा नम्बर 13 का वडा सदस्य छवि कला पाण्डेले प्रेमका साथ बोल्न जान्ने भनेको आफ्नो ठुलो विद्या रहेको बताउनुभयो। सबैको इच्छा मिठासपूर्ण बोल्न जान्ने रहेको र वडाले यसको मध्यनजर गरेर केही रकम विनियोजन गरेको वडा सदस्य पाण्डेले जनाउनु भएको छ। कार्यक्रममा अतिथिमा वडा सदस्य तोयनाथ पौडेल, कैलाश टोल विकास संस्थाका अध्यक्ष प्रेमलाल पौडेल, लालीगुराँस विकास संस्थाका अध्यक्ष प्रेम पाठक लगायतले मन्तव्य राख्नुभयो। कार्यक्रममा प्रशिक्षण विजय एफएम 101.6 का स्टेशन म्यानेजर श्रीधर उपाध्याय, विजय एफएम 101.6 का जनसम्पर्क अधिकारी तिलक सुवेदीले दिइराख्नु भएको छ। कार्यक्रमको अध्यक्षमा ध्रुव तारा युवा क्लब अध्यक्ष रण बहादुर थापा र कार्यक्रमको सहजीकरण ध्रुवतारा युवा क्लबका सचिव ऋषि गौतमले गर्नुभएको थियो। विभिन्न टोल विकास संस्था आमा समूह र क्लबबाट 20 जना प्रशिक्षार्थीहरू उपस्थित रहेका छन्। तालिम अवधि 3 दिनसम्म रहने जनाइएको छ। जिल्लामा दुर्घटनाका कारण मृत्यु हुने आधाभन्दा बढी मोटरसाइकल सम्बन्धित रहेको तथ्याङ्क देखा परेको छ। चितवनमा साँघुरा सडक र बढ्दो सवारीका कारण दिनहुँ दुर्घटना हुने गरेका छन्। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सवारी दुर्घटनामा मृत्यु भएका 128 मध्ये 65 जनाको मोटरसाइकल दुर्घटनाकै कारण ज्यान गएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा भएका दुर्घटनामा परि निधन भएका मध्ये 53 जना स्वयं मोटरसाइकल मा रहेका थिए। मोटरसाइकलको ठक्कर दिएर 9 जना पैदल यात्रीको मृत्यु भएको छ भने 3 जना साइकल यात्रीले मोटरसाइकलकै ठक्करबाट ज्यान गुमाएका छन्। कार्यालयले मोटरसाइकल आफैमा मात्र होइन अरूका लागि पनि असुरक्षित सवारी देखिएको जनाएको छ। उक्त अवधिमा 253 सवारी दुर्घटना भएका छन्, जसमध्ये 392 सवारी साधन परेका थिए। ती दुर्घटनामा 178 मोटरसाइकल परेको कार्यालयले जनाएको छ। चितवन जिल्लामा निर्माणका लागि ठेक्का भएका 15 पुल मध्ये 6 पुलहरू विभिन्न कारणले निर्माण हुन सकेका छैनन्। पूर्वी चितवनमा जिल्ला निर्माणका लागि ठेक्का भएका 6 पुल मध्ये 1 पुल विवादका कारण निर्माण हुन सकेको छैन भने बाँकी 5 पुल प्राविधिक कारणले निर्माण गर्न नसकिएको जनाइएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार राप्ती नगरपालिकामा पनि सिमल टाँडीको च्यात्रा खोला पुल निर्माण गर्दा व्यक्तिगत जग्गा पर्ने भन्दै विरोध भएपछि सो पुल निर्माण हुन सकेको छैन। यस्तै खैरहनी नगरपालिकाको पम्पा खोलाका 2 ढुङ्ग्रे खोला, झुवानी घाट, मगनी खोलाको पुलका लागि जग राख्न खाल्टो खन्दा पानी सुकाउन नसकेका कारण निर्माण हुन नसकेको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो। कृषि तथा वन विज्ञान विश्वविद्यालयले आउँदो शैक्षिक सत्रदेखि स्नातक र स्नातकोत्तर तहमा थप 3 विषयको अध्यापन गराउने भएको छ। विश्वविद्यालयले स्नातक तहमा बिएससी एग्री इन्जिनियरिङ र बिएससी हर्टिकल्चर एवं स्नातकोत्तर तहमा एमएससी डेरी टेक्नोलोजी अध्यापन गराउन लागेको हो। विश्वविद्यालयको उपकुलपति प्राध्यापक डाक्टर ईश्वरी प्रसाद ढकालका अनुसार स्नातकको एग्री इन्जिनियरिङका लागि रामपुरमै सम्पूर्ण तयारी पूरा गरिएको छ। विजय खबरमा अब पालो भएको छ आजको सरकारको। नेपाल वायु प्रदूषणको उच्च जोखिममा रहेका मुलुकहरूको सूचीमा अग्रस्थानमा छ। बढ्दो शहरीकरणसँगै देशभर नै प्रदूषणको मात्रा बढ्दै गएको छ। सवारी साधनबाट निस्कने प्रदूषणसम्म स्वास्थ्यका लागि सबैभन्दा हानिकारक हुने विज्ञहरूको भनाइ छ। एक रिपोर्ट काउसुती सहकर्मी चन्द्रा महतोबाट।
नेपाल वायु प्रदूषणको उच्च जोखिममा रहेका मुलुकहरूको सूचीको अग्र स्थानमा छ। यहाँको हावामा हानिकारक कणहरूको मात्रा निकै धेरै रहेको पाइन्छ। बढ्दो शहरीकरणसँगै देशभर नै प्रदूषणको मात्रा बढ्दै गएको छ। सवारी साधनबाट निस्कने प्रदूषण स्वास्थ्यका लागि सबैभन्दा हानिकारक हुने विशेषज्ञको भनाइ छ। वायु प्रदूषणले खास गरी बालबालिका र वृद्ध वृद्धहरूको स्वास्थ्यमा नराम्रो असर पार्ने शङ्कर क्लिनिकका डाक्टर शङ्कर खराल बताउनुहुन्छ।
प्रभाव चाहिँ मध्यम उमेर समूहको भन्दाले न्यून उमेर समूह जस्तै बालबच्चा र वृद्ध उमेर समूहको व्यक्तिलाई चाहिँ यसको प्रभाव बढी पर्ने देखिन्छ। युवा अवस्थामा शरीरमा अलिकति इम्युनिटी पावर बढी हुन्छ, जुनसुकै रोगले पनि लड्ने क्षमता बढी।
कुनै पनि खालको वायु प्रदूषण जतिसुकै मात्रामा भए पनि मानिसको स्वास्थ्यलाई हानि नै पुर्याउँछ। वायु प्रदूषणले तत्काल सामान्य टाउको दुख्ने, आँखा नाक घाँटी र श्वास प्रश्वासमा असर किने, दीर्घकालीन रूपमा मुटु रोग, मस्तिष्क घात, फोक्सो, क्यान्सर, दम र बालबालिकामा मस्तिष्क विकास तथा वयस्कको प्रजनन क्षमता समेत ह्रास गराउँछ। प्रदूषणले स्वास्थ्यमा पार्ने समस्याको बारे बोल्दै पुनः डाक्टर खराल।
हावामा हुने प्रदूषणले गर्दाखेरि हामीलाई श्वास प्रश्वाससँग सम्बन्धित रोगहरू जस्तै एलर्जिक दमहरू त्यो लक्षणहरू देखिन्छ भने पानीमा हुने प्रदूषणहरूले गर्दाखेरि पखाला लाग्ने, जन्डिसहरू हुने लगायत विविध रोगहरू आउँछ र त्यस्तै हाम्रो वातावरणमा भने प्रदूषणले गर्दा हाम्रो छालामा बिग्राहरू आउने घाउहरू घाउखटी घाउहरू लाग्ने विविध समस्याहरू देखिन्छ।
नेपाल विश्वव्यापी जलवायु परिवर्तन र वायु प्रदूषणको दोहोरो मारमा परेको छ। जलवायु परिवर्तनबाट बढी प्रभावित भएर पनि त्यसबाट कसरी बस्ने भन्ने तरिका निकै कम छ। प्रदूषणबाट स्वास्थ्यमा देखा पर्ने नकारात्मक असरबाट कसरी जोगिन सकिन्छ त? शिव मन्दिर स्वास्थ्य चौकीका डाक्टर मुकेश कुमार यादव यसो भन्नुहुन्छ।
बाटोमा हिँड्दा मास्कको प्रयोग गर्ने, हाँस्यो गर्दा रुमालको प्रयोग गर्ने अनि सफा पानी उमालेको पानी मात्रै खाने।
प्रदूषण यति छ कि वातावरणमा प्रतिकूल प्रभाव पार्ने र जनस्वास्थ्यमा कडा हानि पुर्याउने अवस्था छ। तोकिएको मापदण्ड विपरीतका यान्त्रिक साधन, औद्योगिक प्रतिष्ठान, ध्वनि तथा फोहोर मैला निष्कासन गर्दा सहर र हाम्रो गाउँठाउँ दिनानुदिन दूषित बन्दै गएको छ। बाँच्न पाउने अधिकारसँग स्वच्छ वातावरण पनि गाँसिएको हुन्छ। स्वस्थ भएर बाँच्न पाउने परिवेश निर्माण गर्नु राज्यको पनि दायित्व हुन्छ। त्यस्तै आफू पनि स्वयं सचेत हुनुपर्ने सागर पाठक बताउनुहुन्छ।
प्लास्टिकहरू जलाएर त्यसको धुवा नियन्त्रण गर्छ नि, यो प्लास्टिक चाहिँ सकेसम्म पुनः प्रयोग गर्ने गरेर धुवा जलाउन नदिने, त्यो प्लास्टिकलाई पुनः प्रयोग हुने चिज जलाउन नदिने, पुनः प्रयोग नहुने चिज छ तपाईँको गलाएर गल्छ नि गलाउनतिर ध्यान दिने, वन जङ्गलमा डडेलो लगाउँछन् मान्छेहरू, त्यो अशिक्षाको कारण हो। धुवा भनेको यो यसको विषयमा शिक्षा छैन। हाम्रो चाहिँ नेपालमा स्वास्थ्य सम्बन्धी शिक्षा हुने ठाउँमा यस्तो शिक्षा छैन, त्यो शिक्षातिर चाहिँ राज्यले पहुँच
यसरी प्रदूषण रोक्नु भनेको आयु बढाउनु जस्तै हो। प्रदूषण रोक्नका लागि हामीले आफैबाट सुरु गर्नुपर्छ। त्यस्तै स्थानीय तहबाट नै प्रदूषण मुक्त समाज लगायतका अभियानहरू सुरु गर्नुपर्ने आवश्यकता देखिन्छ।
यसै विषयमा हामीले प्रदूषण नियन्त्रणको लागि के गर्नु पर्ला भनेर केही सर्वसाधारणलाई पनि सोधेका छौँ।
मङ्गल बहादुर नेपाल कौसेटी वार्ड नम्बर 2 हो हाम्रो। यो विभिन्न किसिमको चाहिँ त्यहाँनिर पुरानो गाडी चाहिँ त्यहाँनिर चलाइदिनु भएन, धुवा धुलोले चाहिँ हामीलाई चाहिँ असर गरिरहेको छ। यो चाहिँ सरकारले चाहिँ त्यहाँनिर केही न केही चाहिँ एउटा विकल्प खटाइदिनु पर्यो। हाम्रो चाहिँ बालबच्चा चाहिँ असर गरिरहेको छ धुवा धुलोले गर्दाखेरिमा, यो चाहिँ राम्रोसँग चाहिँ सरकारले हेरी विचार गरिदिनु पर्यो। प्लास्टिकहरू चाहिँ घर वरिपरि चाहिँ धुवा धुलोले चाहिँ गर्दाखेरिमा यो प्लास्टिकको धुवाले चाहिँ असर गरिरहेको छ, यो पनि चाहिँ विचार गरिदिनु पर्यो। हामीले पनि घरका गाउँले जनताले पनि विचार गर्नु पर्यो। यो चाहिँ सबै कुरोको चाहिँ नियन्त्रण गरेर हामी बाँच्ने उपाय चाहिँ त्यहाँनिर सरकारले चाहिँ कसरी चाहिँ विभिन्न किसिमको चाहिँ रोग लागिरहेको छ यो चाहिँ हेरिदिनु पर्यो, नियन्त्रण गर्नु पर्यो, सरकारले हेर्न पर्यो।
कृष्ण सापकोटा, मेरो घर चाहिँ काउसो छाँड पर्छ। अब वातावरण प्रदूषण त भइरहेको छ, गाडीहरू स्टेसनमा आएपछि झन् जोडसित कम्पिटिसन गरेर धुलो उडाउँदै आउँछन्। अब त्यही पुराना गाडीहरू पनि कति कति चलेर त्यो पुरानो गाडीले झन् धुलो धुवाहरू धेरै फाल्ने गरेको हुँदाखेरि सरकारले अब त्यो 20 वर्ष माथिको गाडीलाई चाहिँ पोहोरदेखि नै हो भनेको चलाउन नदिने भनेर त्यो कुनै लागु नै भएको छैन त्यो कुरामा। अब वातावरण चाहिँ एकदम प्रदूषण भएको छ, धुलोहरू गरेछ, अब प्लास्टिक गर्ने पदार्थहरू जहाँ पाए त्यही फाल्नु भएन अनि जलाउनु भएन, त्यसले गर्दाखेरि वातावरण प्रदूषण हुन्छ। यो कुरा त सबैले जानेकै छन्, तैपनि अब व्यवहारमा चाहिँ उतार्दैनन् मान्छेले, त्यसलाई चाहिँ व्यवहारमा उतार्नु पर्यो।
यो प्रसाद शर्मा रिजाल, वास्तवमा धुवा र धुलोले नेपालीहरू ग्रस्त भएको अवस्था, यसको लागि नियन्त्रण गर्ने कुरा हामीमै छ। जनता सचेत भइयो भने हामी यसलाई नियन्त्रण गर्न सक्छौँ। धेरै जसो धुवा हामी प्लास्टिकहरू युज गर्छौँ, त्यो प्लास्टिक हामीले बाल्नु हुँदैन भन्ने हामी सबैलाई थाहा छ, फेरि पनि हामी घरको अगाडि पनि त्यो बाल्छौँ, त्यसले स्वास्थ्यमा धेरै नोक्सानी पुग्छ भन्ने हामी सबैले मनन गऱ्यौँ भनेदेखि सायद त्यो कम हुनसक्छ। हामी गर्दैनौँ, हाम्रा बालबच्चा अगाडि राखेर त्यो बाल्छौँ, त्यसले ठुलो नोक्सान पुर्याउँछ। न त हाम्रो देशमा हरेक ठाउँमा धुलो धुवा छ, त्यसलाई तर्काउने हामी आफैले गर्नुपर्छ। अर्को के छ भन्दा सवारी साधन, हाम्रा धेरै पुराना सवारी साधनहरू छन् र यसलाई पनि एउटा क्राइटेरिया सरकारले राखेको छ, त्यो अनुसार काम गर्दैन। अब धुलो धुवा त्योबाट पनि धेरै धुलोहरू आएको हुन्छ, करिब करिब 20 वर्ष पुगेका सवारी साधनहरू नचलाउने भन्ने पनि भएको छ। ती सबै कुराहरू सरकारले पनि नियन्त्रण गर्ने र त्यसमा हामी पनि सचेत हुने काम गरियो भने सायद त्यसले पनि धेरै नियन्त्रण गर्न सकिन्छ।
अब बाँकी खबर। नारायणगढमा पुरुषको राष्ट्रिय बीच समुद्री किनार वा बालुवा कबड्डी हुने भएको छ। अखिल नेपाल कबड्डी संघले असार 6 र 7 नारायणी किनारको बालुवामा यो खेल गर्न लागेको हो। कबड्डी नेपालको पुरानो र प्रख्यात खेल भए पनि बीच कबड्डीको राष्ट्रिय स्तरको खेल पहिलो पटक हुन लागेको अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुलसा थापाले बताउनुभयो। प्रतियोगितामा सात प्रदेश र तीनवटा विभागीय टोली नेपाल आर्मी नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर 10 टोलीले भाग लिनेछन्। विजयी टोलीले 1,00,000 उपविजेताले 50,000 र सेमी फाइनल खेल्ने अन्य दुई टोलीले 25,000 पाउने जनाइएको छ। विजयी खबरमा अब पालो एकैछिन व्यवसायिक विश्रामको।
के ल्याउनु भएको र भाउजू यतिका धेरै
के नै छ र नानी? यो घिउ हो,
यो
फलफुल हो नि, कति टाठी कति जाने कि मेरी भदै।
अनि यो राम्रोसँग राख्नुहोस् है फुट्ला है, घरकै कुखुराको अन्डा हो है फेरि।
आमा यतिका अन्डा कहिले पो खाइसक्नु हो र भाउजू?
कति नै छ र नानी, यति त 4-5 दिनमा खाइहालिन्छ नि, एक उन्टा दिनदिनै खाँदा।
मलाई त अन्डा खानै मन लाग्दैन कि भाउजू।
पेटमा भएको बच्चाको लागि पनि खानु परेन नानी, म झन् अन्डै नखाने मान्छे, यो नानी पेटमा भएदेखि त खान थालेको, हेर्नु त कति टाँटी छ नानी।
स्वस्थ आमा र स्वस्थ बच्चाको लागि गर्भवती भएको बेलामा नियमित अन्डा खाऊ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र USAID र सु आहारा
भन्सिनामा परिवारकै स्वास्थ्यका लागि।
अब थाथलो खबर सुन्नुहोस् सहकर्मी प्रेम छेत्रीबाट।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समाजमा जातीय आधारमा गरिने सबै प्रकारका विभेदको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गुरुङले वर्गीय जातीय क्षेत्रीय भाषिक सांस्कृतिक र लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता समृद्धि र सामाजिक न्याय सुनिश्चित गरिनुपर्ने बताउनुभयो। पर्वत कलाकार समाजका संस्थापक अध्यक्ष कस्तु पन्तले कला साहित्य र पत्रकारिताको माध्यमबाट जिल्लालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने बताउनु भएको छ। मङ्गलबार सदरमुकाम कुस्मामा पत्रकारहरूसँगको अन्तर्क्रियामा पन्तले पर्वत लोक कला र साहित्यको खाने भएको भन्दै पर्वतमा जन्मेर विभिन्न क्षेत्र र विधामा योगदान पुर्याउने तथा कलम चलाउने हरेक व्यक्तिहरूलाई संस्थामा एकीकृत गर्दै पहिचान दिलाउने बताउनुभयो। नेपाल प्रेस युनियन गुल्मीले सदरमुकाम तमघासमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकार सम्पूर्ण रूपले समृद्धिमा समर्पित हुनुपर्ने बताउनु भएको छ। सरकारले अहिले समृद्धिको दस्तावेज बनाउने समय भएको चर्चा गर्दै काङ्ग्रेस नेता शर्माले तर सरकारको कर्म समृद्धि र विकास दुवैतर्फ जिम्मेवारपूर्ण नदेखिएको आरोप लगाउनुभयो। काली नदीको डाइभर्सनले शालिग्रामको अस्तित्व हराउने चिन्ता बढेको छ। काली नदीको वारिपारी दुई प्रदेशका सरोकार पछबीच पटक पटक शालिग्रामबारे चासो राखिएको छ। गण्डकी प्रदेश घिरिङ गाउँपालिका तनहुँ बुलिङटार गाउँपालिका बौद्धी काली गाउँपालिका नवलपुर चापाकोट नगरपालिका स्याङ्जा तथा पाल्पा रामपुर नगरपालिकाका जनप्रतिनिधिले डाइभर्सन रोक्नका लागि पहल गर्ने योजना बनाएका छन्।
अब केही छोटा खबर। काङ्ग्रेसलाई बलियो बनाउनका लागि भातृ संस्था क्रियाशील हुन आवश्यक रहेको जागरण अभियान अन्तर्गत नेपाल तरुण दल चितवनले हिजो आयोजना गरेको कार्यक्रममा काङ्ग्रेस नेताहरूले बताएका छन्। कालिका नगरपालिका वडा नम्बर 8 गैरीवासी निवासी मृगौला पीडितलाई नेपाली काङ्ग्रेस नगर समितिले हिजो आर्थिक सहयोग गरेको छ। काङ्ग्रेस नगर समितिको संयोजनमा मृगौला पीडितलाई 37 वर्षीय भुवन बास्तोलाको परिवारलाई काङ्ग्रेसले 1,76,500 रुपियाँ हस्तान्तरण गरेको हो। हिजो चितवनमा भएको कार्यक्रममा चितवनका लागि यमाहाको आधिकारिक विक्रेता नवीन अटो सेन्टरले यमाहाको नयाँ FZS भर्सन 3 मोटरसाइकल बजारमा ल्याएको छ। रक्त सञ्चार केन्द्र भरतपुरमा रगतको अभाव देखिएको सन्दर्भमा माडीको बसन्तपुरमा खुल्ला रक्तदान कार्यक्रम गरिएको छ, जहाँ 201 जना रक्तदाताहरूको सहभागिता रहेको थियो। र विश्व वातावरण दिवसको अवसरमा लिटिल फ्लावर स्कुलमा रहेको LTFE क्लबले हिजो सचेतना र्याली सम्पन्न गरेको छ। यिनै खबरसँगै हामी विजयी खबरको अन्त्यमा छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र पर्व मनाउँदै सरकारद्वारा सार्वजनिक बिदा आज। नवलपुरमा धानको बिउ राख्ने चटारो, सिँचाइको समस्या भने उस्तै। नीति र बजेट निर्माणमा सहभागिता गराउन गैंडाकोटका युवाहरूको माग। उत्पादनशील क्षेत्रमा पर्याप्त बजेट विनियोजन हुनुपर्नेमा जोड। व्यवहारिक शिक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह। नवलपुरमा नयाँ प्रमुख जिल्ला अधिकारी आउने, अहिलेका दीपक राज नेपालको गृह मन्त्रालयमा सरुवा। गैंडाकोट 13 युवा लक्षित उद्घोषण तालिम सुरु। रत्नगरमा मासु पसलमा कुहिएको मासु भेटियो। र चितवनमा मोटरसाइकलका दुर्घटना बढी। वैशाख मसान्तसम्म 65 जनाको ज्यान गयो। चितवनमा ठेक्का भएका 6 पुल निर्माण हुन सकेनन्। नारायणगढमा बालुवामा कबड्डी खेल खेलाइँदै अवस्था सुने जितिन्छ। विजय एफएम 101.6 र इन्टरनेट अनलाइनमा www.vijayfm.org.np मार्फत एकैसाथ प्रसारण भइराखेको बिहान 6:30 विजयी खबर सकियो। प्राविधिक राजेन्द्र श्रेष्ठलाई धन्यवाद। हिमा अर्याल बिदा हुन्छु। नमस्कार।
विजय एफएम 101.6।